यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। पूर्वी चितवनको चिउरी खोलामा हिजो साँझ भएको ट्राक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुगेको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका 4 का 45 वर्षका सूर्यबहादुर श्रेष्ठ, राप्ती नगरपालिका वडा नम्बर 5 का 35 वर्षका खड्ग लामा, राप्ती 4 का 45 वर्षका सीताराम श्रेष्ठ, खैरनी नगरपालिका वडा नम्बर 9 का 50 वर्षका छनिया महतो, 40 वर्षका मगन महतो र एकजना नामथर नखुलेका करिब 25 वर्षका पुरूष रहेको प्रहरीले जनाएको छ। त्यस्तै घाइते भएका 20 जना मध्ये 8 जनाको अवस्था गम्भीर रहेको पनि बताएको छ। घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। राप्ती नगरपालिकाको 11 नम्बर वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कँदै गरेको ना एक त 62-82 नम्बरको ट्राक्टर चिउरी खोलामा अनियन्त्रित भई सड़कबाट करिब 200 मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। रूपन्देहीको बुटवलमा 2 जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलको अस्थायी कोरोना विशेष अस्पतालमा प्युठान स्वर्गद्वारी 9 का 43 वर्षीय पुरूष र रूपन्देही तिलोत्तमाकी 71 वर्षीय महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। बाँकेमा आज 41 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालमा 78 जनाको पीसीआर परीक्षण गर्दा 41 जनामा कोरोना पुष्टि भएको जिल्ला COVID-19 संकट व्यवस्थापन केन्द्र फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो। चैत महिनामा मात्र हालसम्म 196 जना संक्रमित भइसकेका छन्। ईपीएस मार्फत दक्षिण कोरियामा गई श्रम गरिरहेका नेपाली लगायत सम्पूर्ण श्रमिकको प्रवेश आज्ञा 1 वर्ष थप हुने भएको छ। दक्षिण कोरिया स्थित न्याय मन्त्रालयका अनुसार कोरियाको बसाई अवधि सकिएर कोरोना महामारीको कारण स्वदेश फर्कने वातावरण नभएका श्रमिकले कोरियामा बसाई अवधि थप्न चाहेमा यही अप्रेल महिनाको 13 तारीकदेखि 1 वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित भएको छ। आगामी डिसेम्बरसम्म 3 वर्षको कार्यकाल सकिने श्रमिकको तथा हाल 4 वर्ष 10 महिनाको भिसा सकिएर स्वदेश फर्काउनु पर्ने श्रमिकको अवधि 1 वर्ष थपिने प्रवासी श्रमिक युनियन का अध्यक्ष उदय राईले जानकारी दिनुभयो। यसरी भिसा थपिने भएपछि आगामी डिसेम्बरसम्म 3 वर्षको अवधि सकिने तथा हाल 4 वर्ष 10 महिनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाई अवधि 5 वर्ष 10 महिनाको हुनेछ। यस वर्ष मुलुकमा हालसम्म 2713 वटा डडेलोका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका उपसचिव एवं डडेलो विज्ञ सुन्दर शर्माले गत वर्षको तुलनामा यस वर्ष डडेलो 15 गुणा बढ़ेको जानकारी पनि दिनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको आज दिउँसो 2 बजे बोलाइएको बैठक स्थगित भएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्नगरमा निधन भएपछि बैठक स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ। नेपालको राष्ट्रिय बस पार्कको रूपमा परिचित गोंगुबु स्थित नयाँ बस पार्कमा टिकट काउन्टर केही समयका लागि बन्द हुने भएको छ। बस पार्कका टिकट काउन्टरलाई अन्तर्राष्ट्रिय स्तरको टिकट काउन्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकोले हाल सञ्चालन हुँदै आएका काउन्टर वैशाख 1 गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन छोटो विश्राम।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 MHz साथसाथै व्यान 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। इरानले उसको आणविक केन्द्रमा भएको भनिएको आक्रमणमा इजरायललाई दोष लगाएको छ। इरानको नातान्ज आणविक केन्द्रमा आक्रमण भएको पुष्टि गरेको इरानले इजरायललाई दोष लगाए पनि त्यहाँबाट विकिरण चुहिए नचुहिएको भन्ने बारे भने केही खुलाएको छैन। इरानका विदेश मन्त्री मोहम्मद जाभद जारिफले आफ्नो आणविक भट्टीमा भएको आक्रमणलाई आणविक आतंकवादको संज्ञा दिँदै त्यस्तो कार्यमा संलग्न इजरायलले छिट्टै मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभएको छ। युक्रेनको पूर्वी भेगमा जारी पृथकतावादी आन्दोलनको कारण रसिया र युक्रेनबीच तनाव चुलिँदै गएको छ। रसियाले स्वायत्त राष्ट्रको उद्देश्यसहित संघर्षरत बहुसंख्यक रसियन भाषीको इलाका पूर्वी युक्रेनमा युक्रेनले चरम बल प्रयोग गरिरहेको भन्दै रसियन भाषीको हित रक्षाका लागि आफूहरूले आवश्यक परे सैन्य बल प्रयोग गर्न सक्ने धम्की दिइरहेको छ भने युक्रेनले रसियाले आफ्नो भूमि टुक्र्याउन पूर्वी भेगका पृथकतावादीलाई हरतहरले सघाइरहेको आरोप लगाइरहेको छ। यसैबीच युक्रेनी सैनिक स्रोतले रसियाको समर्थन प्राप्त पृथकतावादी समूहको आक्रमणमा दुईजना सैनिक जवानले ज्यान गुमाएको जनाएको छ भने अमेरिकाले रसियाले युक्रेनीमाथि सैनिक आक्रमण गरे उसले गम्भीर परिस्थितिको सामना गर्नुपर्नेतर्फ सचेत गराइरहेको छ। र इक्वेडोरमा सम्पन्न राष्ट्रपति निर्वाचनमा कन्जर्भेटिभ उम्मेद्वार गुर्लेर्मो लासो विजयी हुनुभएको छ। पूर्व अर्थविद समेत रहनुभएका 65 वर्षीय लासोले वामपन्थी विचारक आन्द्रेस आराउजलाई हराउनु भएको हो। पछिल्लो चरणको निर्वाचनमा सबैभन्दा बढ़ी मत ल्याउनुभएका लासो र आराउजबीच भएको दोस्रो चरणको निर्वाचनमा लासोले 52.2 र आराउजले 47.5% मत प्राप्त गर्नुभएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। यसको साथै 1 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 2 बजे अंग्रेजी र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।